أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج نومبر 1979 کی 30 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ السجدہ کی آیت 10 سے ہو رہا ہے، 32/10. موضوع میں تسلسل ہے، تجدید یادداشت کے لیے دو ایک اشاروں میں یہ عرض کر دوں. پچھلی آیات میں قرآن کریم نے ایک تو یہ کہا تھا کہ یہ جو کچھ تمہیں کائنات میں نظر آتا ہے انسانوں سمیت، یہ نہیں تھا کہ کسی شکل میں پہلے دن سے یہ وجود میں آ گیا تھا. اس کی ابتدا بڑے پستری ایک نقطے سے ہوئی تھی. ہر شے اپنی ارتقائی منازل طے کرتے ہوئے موجودہ شکل میں پہنچی، اور یہی صورت انسان کی ہے. اگلی بات یہ میں نے عرض کیا تھا کہ یورپ کے سائنسدان اور مفکرین بھی اس ارتقاء، اس ایولیوشن میں تو یہاں تک وہ پہنچے، بلکہ اس دور میں تو اس کی ابتدا ہی انہوں نے کی. ابتدا کیا، یہ یہیں تک محدود ہے، ہم تو اس سے بھی آگے، وہاں سے بھی سبق لے کے آگے نہ بڑھے. لیکن ان کی بنیادی ایک غلطی ہو گئی. انہوں نے یہ سمجھا کہ جس طرح سے باقی حیوانات اور باقی اشیاء کائنات میں ہے، مثلا حیوانات میں کہ زندگی ان کی طبعی زندگی ہے، فزیکل لاز کے تابع وہ زندہ رہتے ہیں، اور انہی لاز کے مطابق ان کا جسم، ان کی جسم کی کبھی مشینری چلنے سے جب بند ہو جاتی ہے تو زندگی کا خاتمہ ہو جاتا ہے. انسان کے متعلق بھی انہوں نے یہی سوچا، یہی سمجھا کہ طبی زندگی ہے، طبی کائنات ہے، اس میں طبی فزیکل لاز کے تابع یہ زندہ رہتا ہے، اور آخر میں انہی لاز کے تابع اس کی موت واقع ہو جائے گی. جب موت واقع ہو جائے گی تو انسان کا خاتمہ ہو جائے گا. میں نے عرض کیا تھا کہ اس نظریہ زندگی کا ماتحت وہاں جو تباہیاں آ رہی ہیں ہمارے سامنے ہیں، کہ زندگی کا کوئی اس سے آگے بلند مقصد نہ ہو، زندگی فزیکل لاز کے تابع چلے حیوانوں کی طرح. قوت انسان میں آئے حیوانوں کے مقابلے میں بے انتہا، اور مقصد حیات ہو وہی حیوانی زندگی کا، تو پھر جو کچھ ہو سکتا ہے وہ ہمارے سامنے ہے. قرآن نے یہ کہا کہ یہاں پہنچ کے یہ تمہاری غلط لی گئی ہے جو تم سمجھتے ہو. انسان جو ہے اس شکل صورت فزیکل لاز کے مطابق تو وہی ہے جو حیوانی زندگی میں ہے، لیکن یہ جب وہاں سے آگے بڑھا ہے تو اس ارتقاء کی ریولیوشن کے نظریے میں ایک، میں ابھی عرض کروں گا کہ کیا کہا جاتا ہے، ایک تبدیلی واقع ہوئی ہے. اس میں ایک اور چیز بھی ہے جو طبی زندگی کے قوانین کے تابع نہ وجود میں آئی ہے، نہ ان کے ماتحت سرگرم عمل ہے، اور انسان کی طبی موت کے ساتھ وہ مرتی بھی نہیں ہے. در حقیقت انسان اس چیز کا نام ہے. اب اس چیز کے لیے آپ کوئی نفس، جو بھی آپ نے اس وقت تک بھی ذہن میں ہو یا قرآن نے اس کے لیے نفس کا لفظ استعمال کیا ہے، اسے الوہیاتی توانائی نفخہ فیہ میں روح ہی، روح خداوندی جسے آپ کہتے ہیں، یہ کہا ہے. اقبال خود ہی کہہ کے پکارتا ہے، اسے پرسنالٹی کہتے ہیں، انسانی ذات کہتے ہیں، اسے کچھ بھی کہہ لیجئے، نام کچھ بھی رکھیے، حقیقت یہ کہ اصل زندگی انسان کی اس چیز کا نام ہے، اور اس کا طبی جسم اس چیز کی نشو و نما، پرورش، تزکیہ، آگے بڑھنے کے لیے ذریعے کا کام دیتا ہے. یہ جو ذریعہ اس کا ہے یہ موت کے ساتھ ختم ہو جاتا ہے. جیسے آپ سفر کرنے کے بعد ٹکٹ کلیکٹر کو دے دیتے ہیں اور آپ باہر آ جاتے ہیں، اپنے آپ کو ٹکٹ کلیکٹر کے حوالے نہیں کر دیتے، تو اس کے بعد وہ کہتا ہے کہ یہ تو ذریعہ تو ختم ہو جاتا ہے، اصل حیات جو ہے جسے آپ خود ہی یا ذات کہتے ہیں وہ آگے چلتی ہے. یہ ہے فرق. अब जहां जहां भी ये जो फर्क था इसको नुमाया तौर पर हमारे दौर में इकबाल ने पेश किया, सारी उम्र उसकी इसी पैगाम में फर्क हुई। जहां भी आप देखेंगे कि वो फरंग पे तनकीद करता है, तहजीब मगरब की तनकीद करता है, हमें तंजीर देता है कि यहाँ याद रखिएगा उस तसव्वुर में उलझ कर न रह जाना, इस्लाम या कुरान दूसरा तसव्वुर हयात पेश करता है। वो सारी उम्र इकबाल का जो कहते हैं ना फलसफा खुदी है, वो यही बात है। वो मुसलमान से ये कहता है कि इस तसव्वुर में ना तुमने आ जाना, इस फ्रेम में ना आ जाना जो फरंग की तहजीब ने पैदा किया है कि इंसान सवाए इस आदो गिल के और कुछ नहीं और कारवाने जिंदगी बेमंजल। ये तसव्वुर गलत है, ये इस्लामी नहीं, ये कुरान के खिलाफ है, इसी को सेकुलर कहते हैं। इस्लाम का या कुरान का तसव्वुर ये है कि इस जिंदगी से आगे चलती है जिंदगी और असल में जिंदगी तो उसी का इनाम है। ये यहाँ तक तो आप समझेंगे कि ये बात कुछ इल्मी सी, नजरी सी, थियोरेटिकल सी, एकेडेमिक सी हो रही है, ये बात नहीं है। ये बुनियादी नुक्ता है इस दुनिया का नज्म व नस्क, निजाम हयात, अकवाम आलम, तमद्दुन इंसानियत, उस सब का दारोमदार इस तसव्वुर के फर्क पर है। तसव्वुर अगर वही है जो मगरब का है तो ये दुनिया जहन्नम बनी रहेगी और जहन्नम के आग के शोलों में तेजी होती चली जाएगी। तसव्वुर अगर ये आएगा जो कुरान ने दिया है तो मैं आगे चल के अर्ज करूंगा, ये दुनिया जन्नत बन जाएगी यहीं से। कुरान करीम ने ये जो मैंने अर्ज किया कि उसने कहा है कि जिंदगी तो हकीकत में वो है जो आने वाली है। एक वैसे तो सारे कुरान में हयात दिल आखरत, ईमान दिल आखरत जिसे आप कहते हैं उसी का इनाम है। एक आयत में इन दोनों जिंदगियों के मुतल्लिक कुरान ने इस अंदाज से फर्क किया है कि झूम झूम जाता है इंसान उसको देख के। 29:64 निकाल लीजिए, इसलिए कि यहाँ दो लफ्ज सामने आएंगे, उन लफ्जों को देखिए। और जैसा कि मैंने अर्ज किया है, अगर कि मेरे नजदीक कुरान का जो मुनज्जम में नंदा या इंसानी फिक्र से मावरा सरचश्मे से आना है वो इसकी मानवीयत, उसकी तालीम और उसके हकायक हैं, लेकिन जहां तक इसके अस्लूब बयान, इसके अल्फाज का ताल्लुक है वो भी कुछ कम उलझा नहीं है। अरबी जुबान के ही पहले तो वसत तो आप जानते हैं, मैं तो बार बार ये बताता हूँ आपको, फिर कुरान का इंतखाब देखिए। निकाल लिया आपने आए व मा हाजिह हयात दुनिया इल्ला लहवुन व लाए। ये जो करीबी जिंदगी है दुनिया के माने, ये करीबी जिंदगी पेश पाओ ताजा, ये जो हमारे सामने की जिंदगी है ये तो आर्जी दिलचस्पियां हैं। देखिएगा यहाँ लफ्ज़ हयात आया है, ये इतना ही है, इसकी कोई मुस्तकिल वैल्यू नहीं है, ये एक मकसद के असूल का जरिया है, ये इतनी ही चीज है। आगे देखिए व इन दारल आखिर आता द हयाल हयावान, असल जिंदगी जो है वो तो इसके बाद शुरू होती। मैंने कहा था ना कि बात निकालिए, दो लफ्ज देखिए, हयात दुनिया लफ्ज हयात है और इसको जो आखिरत के लिए कहा है द हयाल हयावान, मादा वही एक ही है दोनों के लिए, वहां पहले हयात का है, यहाँ हयावान का है। आपको याद होगा मैंने बताया था कि अरबी जुबान में ये बाब एक होते हैं वजन जिसे आमतौर पर कहा जाता है। अजीब व गरीब जुबान, अनपढ़ लोग थे, बिल्कुल अनपढ़, कहां से ये बातें ले आए थे। बाब इनके यहाँ होता है, वजन इनके यहाँ होता है, मसन फ़ईल उनके वजन पे रहीम आता है, हर बाब के हर वजन के बदलने से बुनियादी माने वही रहते हैं, लेकिन उन मानों के अंदर तख्सीस हो जाती है, वसत हो जाती है, इस्तिस्ना हो जाता है, वो कुछ का कुछ बन जाता है। हयात आम वजन के ऊपर है जिसके माने हैं जिसमें हरकत की नमूद हो, बुनियादी माने इसके ये होते हैं। इन्होंने सांप को देखा कि उसको यूं कीजिए तो जिंदा सांप जल्दी से यूं तड़ता है, तो वो उसको हयातुन कहते थे सांप को। अब वहां से इन्होंने हयात का लफ्ज ले आया, تیرنے سے سوکھنے والی. میری بیٹی اور حیا کا لفظ بھی یہیں سے لوگوں تو حیات تو یہ ہو گئی. باپ بدلا حیاوان فعلان کے وزن پہ. اس وزن کی خصوصیت یہ ہے کہ دوسرا وزن جو ہوتا ہے سہیلن کا اس میں یہ چیز آتی ہے ارتقائی طور پر اسی طرح سے درجہ بدرجہ مستقل تسلسل سے قاعدے قانون کے مطابق جو پیچھے سے چلا آ رہا ہے جو چیز اس کے مطابق ہوگی وہ اس وزن کے اوپر وہیلون کے وزن کے اوپر آتی چلے جائے گی نارملی اسی پہ معمولاً آنا. اور اگر کہیں کسی جگہ کسی شے کے اس ارتقاء کے اندر ایمرجنس ہوگی کہ اس کڑیوں کو توڑ کے اس کے خلاف کوئی چیز نمودار ہو جائے یکایک اس طرح سے یہ آج کی جو ایولیوشن کی تھیوری والے مغرب والے ہیں انہوں نے خود یہ چیز کہی ہے کہ فزیکل لاز ایولیوشن کی جو کڑیاں ہیں وہ کڑی در کڑی چلی آتی ہے آگے لیکن درمیان میں آ کے کہیں ایسا ہوتا ہے کہ کوئی شے ایسی نمودار ہو جاتی ہے جو پچھلی کڑیوں کی پیدا کردہ نہیں ہوتی. ہمیں معلوم نہیں وہ کیسے ہو جاتی ہے. اس کا نام ایمرجنٹ ایولیوشن رکھا ہے انہوں نے اور اس پہ بڑا ورک ہو رہا ہے کہ معلوم کیا جائے کہ یہ کیسے ہوتا ہے. ابھی تک یہ نہیں طے پایا کہ کیسے ہوتا ہے. تو انہوں نے ایک تو پروگریسو ایولیوشن جو درجہ بدرجہ چلی آ رہی ہے اور اس میں کسی مقام پہ آ کر اور وہ ایمرجنٹ ایولیوشن آتی ہے جو یک وقت کو نمود میں آ جاتی ہے. یہ اس مقام پہ یہ یورپ کے سائنٹسٹ جس وہاں کے مختصین اس مقام پہ پہنچے ہیں یہ ان کے ہاں دونوں الگ الگ سائنسز ہو گئے ہیں. اب ایمرجنٹ ایولیوشن اینڈ پروگریسو ایولیوشن. یہ جو فعلان کا وزن ہے عزیزان ایمان کوئی چیز جو ایمرجنسی کے طور پر ایمرجنٹ کے طور کے اوپر ہنگامی اور فجائی طور پہ نمودار ہو جائے پچھلی کڑیوں کا لازمی اور فزیکل ذریعہ نہ ہو منطقی ذریعہ کانسیکوینس نہ ہو نتیجہ نہ ہو اس کے خلاف کوئی چیز جو ہی نمودار ہو جائے تو وہ فعلان کے وزن کے اوپر وہ الفاظ آئیں گے. حیوان فعلان کے وزن کے اوپر ہے کہ یہ حیات و دنیا تو فزیکل لاز کے تابع چلی آتی ہے اس کے بعد ایک زندگی شروع ہوتی ہے جو ایمرجنٹ ایولیوشن کے تابع آئے گی اور وہ ہے جو اصل حیات. اللہ وہ فرانسیسی ڈاکٹر جس کا میں اپنے آپ کو ذکر کیا کرتا ہوں وہ بقیر دی بائبل بائبل اینڈ قرآن والا یہ مقام ہے جہاں آ کے وہ جھوم جھوم اٹھتا ہے کیا زبان ہے کیا کتاب ہے وہی مادہ ہے محض اس کے باب یا وزن کے بدل دینے سے وہ اتنا بڑا مسئلہ حل کر کے رکھ دیتا ہے صاحب. کہتا ہے یہ تو حیات ہی ہے یہ حیات دنیا اور وہ جو اس کے بعد کی ہے ان دار الآخرت لحیل حیوان. سوچیے کیا ترجمہ کرے گا تو اس کا. وہ ایمرجنٹ ایولیوشن سے وہ ایک زندگی آتی ہے اور وہ ہے زندگی زندگی کہلانے کی مستحق. لو قانون یا لمون علم. اگر تم علم کی بارگاہ سے پوچھو گے تو پھر یہ بات سمجھ میں آئے گی کیونکہ یہ بنیادی فرق ہے کفر اور اسلام میں سیکولرزم میں اور قرآن میں. اس لیے میں اس کو زیادہ وضاحت سے بیان کر رہا ہوں کہ بات سمجھ میں آئے ہمارے کہ یہ فرق کیا ہے دونوں کے اندر. آگے چل کے میں عرض کروں گا کہ عملی زندگی کے اوپر کیا فرق پڑتا ہے اس کا. ابھی تو یہ دیکھیے کہ علمی دنیا کے اندر یہ چیز ہے قرآن نے بیان کی 1400 سال پیش تک وہ کس طرح سے ان کے جتنی آج ان کے ہاں کے ان کے شافات سائنٹیفک ڈسکوری ہوئی ہیں کس طرح اس کے مطابق چلا آ رہا ہے. ہمارے ہاں میں نے جیسے عرض کیا ہے اقبال نے اس چیز کو اپنی شاعری اپنے پیغام کا موضوع بنایا اور اصل میں اسلام اور کفر میں یہی مابہل امتیاز ایک چیز کسی کو موضوع بنانا چاہیے تھی. انہوں نے بنایا اس کو. میں یہاں اتنا عرض کر دوں کہ میں جو اکثر اور بیشتر قرآن کی آیات کی وضاحت میں اقبال کا شعر لے آیا کر اس میں شبہ نہیں کہ اقبال کی فکر سے میں نے بھی اپنی آہاں کی جو بھی بصیرت حاصل کی وہ مستنیر ہے اس سے، اس لیے کہ ہمارے دور میں نہیں صدیوں تک بھی نگاہ پیچھے کی طرف دوڑائیں تو جیسی گہری نگاہ قرآن پہ ان کی تھی بہت کم سے ہی اور ملے گی. اور دوسری چیز یہ کہ وہ جو کچھ قرآن سے سمجھا اس کو آگے سمجھانے کا جو اسلوب ان کو فطرت نے عطا کیا تھا اس کی مثال نہیں ہے. شاعری جو ہے انہوں نے اسی لیے اختیار کیا تھا ان حقائق کی وضاحت کے لیے کہ ایک تو ہمارا مشرق والوں کا مزاج کچھ واقعی شاعرانہ ہوا ہے، شاعری سے بات جو ہے اس میں دلچسپی بڑھ جاتی ہے، اور دوسری چیز یہ تھی، دلچسپی کی بات نہیں، یہ جو ایبسٹریکٹ روٹس ہوتے ہیں غیر محسوس حقائق مثلا نظریہ ارتقاء، تو اب یہ ایک بہت بڑا ٹروت ہے، حقیقت ہے، حقائق میں شمار اس کا ہوتا ہے لیکن محسوس طور پر بات نہیں سمجھ میں آتی. ان چیزوں کو تشبیہات کے ذریعے سمجھایا جاتا ہے، تشبیہ محسوسات کے ذریعے دی جاتی ہے. تو جیسی جتنی بردستہ وہ تشبیہ ہوگی ویسا ہی عمدگی سے وہ حقیقت یا وہ ٹروت سمجھ میں آ جائے گا. یہ انداز قرآن نے خود اختیار کیا. سورہ آل عمران کی پہلی آیتوں میں آپ دیکھیے کہ اس نے کہا ہے کہ قرآن کی آیات کو دو حصوں میں تقسیم کیا جا سکتا ہے، ایک محکمات ہے اور ایک متشابہات ہے. محکمات تو قوانین ہیں، احکام ہیں، ان کو تو انہی الفاظ میں بیان کیا جانا چاہیے تھا، ہر لفظ کا وہی معنی جو حقیقت میں معنی ہے، لیکن حقائق کو اس طرح سے بیان نہیں کیا جا سکتا، حقائق کو تشبیہات کے ذریعے سمجھایا جا سکتا. تو قرآن نے تو اس قسم کے حقائق کو بیان کیا ہے، بہت بڑے حقائق ہیں زندگی کے، کائنات کے، تو اسے اس نے خود قرآن نے بھی تشبیہات کے ذریعے بیان کیا ہے. محسوس طے سے تشبیہ دی جاتی ہے تو بات جلدی سمجھ میں آتی ہے. ہمارا ذہن، ہماری فکر اس زندگی میں محدود فکر ہے، یہ محسوسات کی فکر ہے، اسی سے زیادہ اچھی طرح بات سمجھ میں آتی. اقبال نے قرآن کے ان حقائق کو تشبیہات کے ذریعے سے واضح کیا، اور وہ اتنی خوبصورت ہوتی ہیں تشبیہات اس کی، اور اتنی سہل الفہم ہوتی ہیں کہ بات وہ کرتا ہے کھٹ سے بات سمجھ میں آ جاتی ہے. مثلا یہی لیجیے، یہ زندگی بھی ضروری زندگی ہے لیکن اصل حیات اس کے بعد آ کے شروع ہوتی ہے. اقبال کے ہاں آپ، میں نے جیسا عرض کیا ہے، فرنگ، مغرب، تہذیب مغرب، یہ جتنی چیزیں وہ کہتا ہے، یا خالی عقل اس کے مقابلے میں عشق، وہ یہی بات سمجھانے کے لیے ہے کہ ان کا تصور حیات سیکولر، وہ صرف فزیکل لائف کو میں بلیو کرتے ہیں. قرآن کا تصور حیات اس سے آگے چلتا ہے، یہ زندگی اس کو بھی وہ اہمیت دیتا ہے. قرآن جیسا میں نے عرض کیا تھا کہ ہمیں منزل تک پہنچنا ہوتا ہے تو گھوڑے کو توانا اور طاقت پر رکھنا بڑا ضروری ہوتا ہے کہ وہ منزل تک پہنچانے کا ذریعہ ہے ہمارے، لیکن مقصود بھی بات نہیں ہے. اقبال اپنی ساری شاعری میں یہ دونوں چیزیں بیان کرتا چلا جاتا ہے، یہ زندگی بھی ضروری ہے لیکن مقصود کی ذات نہیں ہے، تشبیہات کے ذریعے. قرآن نے بھی یہ کہا ہے نا کہ حیات الدنیا بھی ہے، اس میں شبہ نہیں، لیکن زندگی کہلانے کی مستحق وہ وہی ہے جو ایمرجنسی کے روح سے اس کے بعد شروع ہونے والی زندگی. اقبال کہتا ہے زمین خاک درے میں خانہ ماں، خاک درے میں خانہ ماں، محض وہ ایک ذریعہ ہے، مٹی ہے، جس سے اصل تو مقصد میں خانہ ہے. میں خانے کی وہ مٹی نہیں ہے، آپ اس میں خانے میں جا کے مٹی کو نہیں چاٹتے. زمین خاک درے میں خانہ ما، فلک یک گردش پیمانہ ما، گردش پیمانہ، فلک یک گردش پیمانہ ما. اور تصویر آگے آتی ہے کہ حدیث سوز و ساز ما دراز، ہمارے سوز و ساز کی داستان جو ہے وہ بڑی دراز ہے، جہاں بی باجہ अफसानाए माँ हमारे हमारे अफसाने की किताब का दिबाचा है, ये तो प्रीफेस है। जहाँ जी बाचा है अफसाना है माँ। अब आपने देखा बात कैसे समझ में आई, समझ में भी आई और दिल से आ हा हा भी निकली। समझ के माने ये है कि बेसाख्ता वाह निकले। जहाँ दिबाचा है अफसाना है माँ, वो दिबाचा भी बड़ा जरूरी होता है किताब का मजमून समझने के लिए। लेकिन अगर कोई सिर्फ दिबाचा पढ़ के रख दे और आगे चले ही ना, तो उसने किताब को खास कर वो तो असल किताब को समझने के लिए एक पहली स्टेज होती है। जहाँ दिबाचा है अफसाना है माँ। मैंने जाकर किया, इकबाल की सारी उम्र इसी चीज में गुजरी है, उनका सारा पैगाम इससे है। तो इसके ऊपर तो किताबों की किताबें लिखी है। बहरहाल मैंने यही अंदाज किया। मेरी किताबों में आप देखेंगे कि जहाँ कहीं कोई कुरान की बयान करदा मुश्किल एब्स्ट्रैक्ट रूप को हकीकत आती है, वहाँ इकबाल का कोई शेर कोई पता मेरी मुश्किल को हल कर देता है और वाह वाह निकलती है जुबान से। यही चीज है जिसको वो कहता है कि तरंग से बहुत आगे है मंजिले मोमिन, कदम उठाओ ये मकान इंतहाए राह नहीं, रास्ता तो ये भी है इसी से ही जाना है। अब देखा इंतहाए राह के आगे क्या बात कर, ये जो यहाँ मौत वाकया होती है, इस मौत के बाद होता क्या है, एक तस्वीर और सुनिए। बगोशम आमद आज गर्दू दमे मर्द, मौत के वक्त मेरे कान में आसमान से एक आवाज आई कि ये मौत जो है बाजार खात्मा नजर आता है ना आसमान से, वही के जरिए कदर के जरिए कुरान के जरिए ये आवाज आई सुनिए। तस्बी शगुफा क्यों फरो रेजत बड़े हस्त, दरख्त का शगुफा जब गिर पड़ता है तो पीछे उसके फल होता है। अल्लाह शगुफा क्यों फरो रेजत बड़े हस्त, उस शाख पर होना नहीं चाहिए कि फिर शगुफा जो है ये गिर गया तो अरे गिरने के बाद उसमें खाना था। जिंदगी को शजरे हयात का शगुफा कहना, असरे हयात को उस शगुफे के गिरने के बाद फल कहना, शगुफा गिरे नहीं तो फल ही नहीं आता, उसके गिरने से ही फल होता और गिरने से नुकसान नहीं होता, अगली मंजिल शगुफे से आगे होती है, मकसूद की बात तो फल होता है लेकिन शगुफे के बगैर फल नहीं आता और उसके गिरने से पहले नहीं आता और उसके गिरने से मातम नहीं शुरू हो सकता, इसलिए वो तो इस चीज की इरामत है कि फल निकले। न तू जमीन के लिए है न आसमान के लिए, जहां है तेरे लिए तू नहीं जहां के लिए। और शेर है कि मकाम परवर से आहो नाला है ये चमन, मकसद ये मकाम परवर से खुदी की राज की नशो नुमा के लिए ये जरिया है, मकाम परवर से आहो नाला है ये चमन, न सारे गुल के लिए है न आशिया के लिए मकाम परवर से आहो नाला है ये चमन, न सारे गुल के लिए है न आशिया के लिए। ये दोनों नजरियात जो हैं, अब जहाँ इसने कहा है कि मकाम परवरिश फिजिकल लॉज के ताबे है, वो तभी नजरिया एक प्रकार के माता है, नशो नुमा जिस्म की ही होती है, लेकिन ये जो दूसरी शय है जिसे कहा गया है वो भी रात उसकी नशो नुमा, कुरान कहता है कि इसकी नशो नुमा तो ठीक है फिजिकल गजाओं के जरिए से, तभी असबाब और जराए के जरिए से होती है जिस्म की परवरिश, उसकी परवरिश जो होती है तो वो अकदार या वैल्यूज के जरिए होती है। अब ये अकदार और वैल्यू क्या चीज, अब तो खैर उस घी का नाम देना ही जुर्म है, यानी आहिस्ता आहिस्ता मैं बताया करता हूँ ना, क्या इसको याद रखिए इस चीज को, کہ دین جب مذہب میں بدلتا ہے تو الفاظ وہی ہوتے ہیں، ان الفاظ کی حقیقت کیسے بدل جاتی ہے؟ یہ ہماری اگلی نسل نے تو دیکھا ہی نہیں ہوگا کہ گھی کسے کہتے ہیں. بہرحال ہماری زندگی تو اس میں گزری ہے، اسے گھی کہتے تھے. آہستہ آہستہ اس کے بعد کچھ بننا شروع ہوا تو وہ پہلے تو ونسپتی کہلایا، وہ ٹھیک تھا. ونسپتی ویجیٹیبل کا ترجمہ ہے ہندی میں، تو ویجیٹیبل سے کوئی چیز بنی تو ویجیٹیبل بنا. ویجیٹیبل کے ساتھ انہوں نے ویجیٹیبل گھی کا لفظ استعمال کیا. اب یہاں سے حق و باطل کی انیزی شروع ہوئی. وہ ویجیٹیبل سے جو بنتا تھا وہ گھی نہیں تھا، گھی ایک اور چیز تھی ہمارے ہاں، وہ انسانوں کے بنائے سے نہیں بنتا تھا، وہ فطرت کا دی ایک چیز. وہ گائے بھینس کے دودھ میں ملا ہوا ایک دہنیت ہوتی تھی، وہ مکھن ہوتا تھا، مکھن جلو سے مکھن تیار کیا جاتا تھا، اس کو گرم کیا جاتا تھا، اس میں سے ایک شے نکلتی تھی، اس کا نام گھی تھا. تو یہ پہلے تو ہوا ویجیٹیبل ہی شروع، یہ صرف مذہب تھا. اب اس کے ساتھ اس کی آمیزیں شروع ہوئی، سلاد کو نماز شروع کیا جانا، ویجیٹیبل گھی. تو اس وقت تک بھی ڈالڈا جو تھا وہ کچھ پس درجے کی چیز تھی، بازار میں کوئی لینے بھی جاتا تھا تو وہ ایسے ڈھانپتے لاتا تھا چوری چوری جیسے سمگل کیا ہوا ہو، پتا نہ چلے کسی کو. ڈالڈا آیا ہے، بچوں کو تکلیف کی جاتی تھی تو بیٹا باپ بتانا نا کسی کو کیا ہوا جی ڈالڈا لائے ہیں، ایسی قابل شرم چیز ہوتی تھی. آہستہ آہستہ انہوں نے پھر یہ کہا کہ صاحب یہ ڈالڈا یا بناسپتی ہے نا جس سے شرم آتی ہے، یہ بیچ میں سے یہ نکل گیا، اب اس کا نام ہی گھی ہو گیا. یہ گھی ملک کہلاتی ہیں، گھی کہلاتا ہے آپ کے ہاں وہی خالص ڈالڈا جس کے لانے سے آپ کو شرم آتی تھی، اور اب وہ ڈالڈا گھی ہو گیا. اب ڈالڈا نہیں نا ساتھ اس کے نام رہا، بناسپتی بھی کوئی نہیں کہتا اس کو، گھی. اب یہ گھی ہو گیا. اب آپ سوچئے دین اور مذہب میں فرق، اگر کتاب میں کسی میں لکھا ہوا ہو کہ گھی جو ہے وہ انسان کی اس لیے اتنی توانائی دیتا ہے، اتنی تندرستی دیتا ہے، اتنی صحت دیتا ہے، اس کے یہ خواص ہیں، یہ خوبیاں ہیں اس کے اندر، کتاب میں یہ کچھ لکھا ہوا ہو گھی کے متعلق، اور گھی ہو یہ جو ڈبے سے نکلتا ہے، تو اس کے کھانے سے تو الٹی تبدیل ہو جاتی ہے انسان کی. اب یہ جو پڑھنے والا ہوگا کتاب کے، وہ یا تو کہے گا کہ یہ کتاب نے غلط لکھا ہے، ہم نے تو گھی تو کھا کے دیکھا. ہزار سمجھائیے کہ بابا یہ گھی نہیں ہے، وہ کہہ رہا ہے صاحب دیکھیے لکھا ہوا بھی گھی ہے، ہم بازار سے جاتے ہیں گھی لاتے ہیں، گھی کہہ کے اماں ہمیں پکا کے بھی دیتی ہے. تو مذہب اس طرح سے، دین اس طرح سے مذہب بن جاتا ہے جیلا نحمان، کہ جو کچھ مذہب دین کے متعلق جو قرآن میں لکھا ہوا تھا وہ موجودہ مذہب کے متعلق ہم جو اس میں چشمہ کرتے ہیں وہ فٹ ان نہیں ہوتا اس میں. یہ گھی نہیں ہے، یہ بناسپتی ہے، مین میڈ ہے. تو بات ہوئی تھی گھی سے، جی گھی خالص جو ہے وہ واقعی جسم میں توانائی دیتا ہے. حلال کی کمائی سے خرید کے لائیے گھی، گھی کے اثرات خواص وہی ہوتے ہیں. چوری کا گھی لائیے، تبھی طور پہ اس کے بھی خواص، اس کے بھی اثرات وہی ہوتے ہیں. اور فرمایا آپ نے فزیکل گاؤں کا جہاں تک تعلق ہے وہ اس میں فرق نہیں کرتا کہ آپ گھی اپنے پیسے سے خرید کے لائے ہیں یا چوری کر کے لائے ہیں. یہ جو فرق پڑتا ہے اپنے پیسے کا گھی اور چوری کے گھی کا فرق جو جا کے پڑتا ہے، وہ انسان کی ذات اور خودی پہ پڑتا ہے، جسم پہ نہیں پڑتا. قانون یہ ہے کہ جس طرح سے خالص گھی جسم کو توانائی اور صحت دیتا ہے، یہ اپنی کمائی سے خریدا ہوا لایا ہوا گھی اسی طرح انسانی ذات کو توانائی بخشتا ہے، اس کی پرورش اس سے ہو. اسے کہتے ہیں ویلیو، یعنی اپنی کمائی سے خریدنا. یہ چیز فزیکل لا کی بات نہیں ہے، यानी ये तभी तराजू में नहीं तोला जा सकता कि इसमें और उसमें फर्क क्या है, ये क्या फर्क है। ये जो फर्क है कि वो चीजें जिनका असर इंसान की जात पे होता है, मैं आम अल्फाज में ये बातें समझा रहा हूँ कि वैसे समझ में नहीं आता कि वैल्यू कहते किसको है। ये अखबार अखबार का लफ्ज हम इस्तेमाल करते हैं, इसके माने क्या है। घी का खालिस होना फिजिकल ना, टेस्ट भी फिजिकल उसका, जिस जिस्म को तवानाई बख्शता है बिल्कुल सही है, किसी तरीके से घी ले आइए खालिस होना चाहिए, वो वही असरात उसके होंगे फिजिकल लाजमी। लेकिन वैल्यू ये है कि अगर घी चोरी का और दूसरे के इस्तेहसाल से, दूसरे की मेहनत की कमाई के निचोड़ से आप दे आएंगे वो घी, जिसम की परवरिश तो हो जाएगी। आज की जात जो है उसमें इज्तेहलाल और कमजोरी वाकया हो जाएगी। और अगर यही घी आप अपनी कमाई का, अपनी मेहनत का, दूसरे की मेहनत को इस्तेहसाल किए बगैर लेके खाएंगे, जिसम की परवरिश भी सही हो जाएगी, इंसान की जात की परवरिश भी सही हो जाएगी। ये जो चीज है इसे कहते हैं अकदार। ये फिजिकल लॉज नहीं होते, लॉज ये भी हैं, ये लॉज वही के जरिए मिलते हैं, मुनज्जल मिनल्ला होते हैं, इनका सरचश्मा जात खुदावंदी का ही होता है। तो फिजिकल लॉज तो इस कायनात के अंदर हमें मिल जाती है, साइंटिफिक डिस्कवरी से उनको मालूम किया जा सकता है। ये जो वैल्यूज हैं ये वहीं से मिलती है, वैल्यू आम कवानीन के जरिए से भी पैदा नहीं की जा सकती, ना इंजेक्शन इनका किसी के अंदर किया जा सकता है। आप ये चीज तो कानून के जरिए कर सकते हैं कि किसी दूसरे की चोरी ना करे, हो सकता है ये कानून के जरिए। आप किसी को इस पे आमादा नहीं कर सकते कि आप किसी मोहताज की मदद भी करें, इसका ताल्लुक वैल्यू से। तो ये जो चीज है इस दुनिया में जो जिंदगी है उस जिंदगी के माने ये है कि घी का खालिस होना भी जरूरी है सेहत के लिए। एक बात, ये तो मोमिन और काफिर दोनों के लिए यकसा है। सरदार जसवंत सिंह पहलवान खाएगा कि होते दावी साधा भोलू खाएगा जंग, ओके और दोनों की कोई असर करेगा। लेकिन जो चोरी का खाएगा और जो अपनी मेहनत का खाएगा, इसका असर उससे आगे जाके पड़ेगा। इस दुनिया की जिंदगी ये है कि ये जितने तभी कवानीन के ताबे जरूरी है जिसम की परवरिश आसाइश नवाइश के लिए, वो सामान जरूरी है इसके लिए, वो भी होना चाहिए। लेकिन अकदार जो है, जो आपको वही के जरिए मिली है, कुरान के अंदर है, उन अकदार को हाथ से न छोड़े, वो साथ रखे, ये खालिस तलाश करें। बड़ी जरूरी चीज है ये सेहत के लिए, लेकिन अपनी कमाई का लाए बड़ी जरूरी है ये बात इंसान की खुदी की परवरिश के लिए। और इसी ने तो आगे चलना है। अब बात क्या हो गई, ये जो प्रेजेंट है सामने, जिसे आप दुनिया कहते हैं अरबी जबान में, कुरान में प्रेजेंट को, ये भी बड़ा जरूरी है। रब्बाना आतना फिर दुनिया हसना तुम, पहली दुआ ये सिखाई गई है। लेकिन यही खत्म नहीं की बात, खालिस घी लाओ, ये तो हो गया दुनिया हसना तुम। और अगली चीज ये फ्यूचर जिसे आप कहते हैं, इसे आखिरत कहते हैं। जिंदगी तभी मौत के बाद को आगे जो चलती है वो आएगा जिसे आप फ्यूचर कहते हैं, उसकी परवरिश, उसकी नशोनुमा जो है, उस जिंदगी के हसनात जो है, वजिल आखिरत हसनतन, वो अकदार के जरिए की आपके यहाँ होगी। अब ये हुआ इस्लाम, इस दुनिया के तभी जराए सामान सबको निहायत खालिस उमदगी के तरीके से हासिल करना ये, और अकदार को हाथ से न छोड़ना इसके हासिल करने में, इसके इस्तेमाल करने में। ये हो गया इस्लाम। مغربی تہذیب و نظریہ حیات کے تابع اخبار میں ہی آتی. اس لیے ان کا ذریعہ یہ ہے مائی کنٹری رائٹ اور رانگ. رائٹ اور رانگ کا تصور اخبار سے ہے. مائی کنٹری فزیکل چیز ہے, مجھے اپنے مملکت کی اپنی قوم کی ان کی فکر کرنی چاہیے جس طریقے سے مجھے اپنی ذات کی فکر کرنی چاہیے, مجھے اپنی کرسی کی فکر کرنی چاہیے. ساری فزیکل لائف, اس کی پرواہ نہیں ہے کہ وہ کس طرح سے حاصل ہو اور کیسے حاصل ہو. یہ اخبار سے تعلق ہے. آپ نے دیکھا کہ وہ بات جو پہلے نظری سی نظر آتی تھی بالکل محض اکیڈیمک سی نظر آتی تھی, زندگی کے اوپر اور دنیا کے نظام پہ کتنا بنیادی اثر پڑتا ہے اس وقت. یہ جو چیز ہے کہ اس دنیا میں اس سمن میں اس انداز سے رہے سب کچھ ٹھیک ہے, لیکن اخبار ہر وقت سامنے رہے انسان کے, یہ ہوئی مومن کی زندگی. کیسے سمجھاتا ایک بات, مانند سحر سہرے سہنے گلستان میں قدم رکھ. تصویر دیکھ رہے ہیں آپ, مانند سحر. اب دیکھیے کیا چیز سحر, رات کی تاریکیوں کے بعد وہ نمود سحر, وہ کہکشانی روشنی, وہ ایک مروری کا غبار, ہر چیز میں زندگی کی نمود ہو جاتی ہے اس کو. لیکن وہ کہتا ہے اس دنیا کے اندر کیسے زندگی بسر کر. مانند سحر سہرے گلستان میں قدم رکھ, سنیے, آئے تہ پاک گوہر شبنم پہ نہ ٹوٹے. اس کو کہاں سے بھی چیز حاصل کہا ہے نا اس میں کہ شاعری بھی سیوائے پیغمبری ہوتی ہے. سنیے یہ زندگی, مانند سحر سہنے گلستان میں قدم رکھ, آئے تہ پاک گوہر شبنم تو نہ ٹوٹے. اور کہتا ہے کہ ہو سحر ہو کو بیاباں سے ہم آغوش, لیکن ہاتھوں سے تیرے دامن افلاک نہ چھوٹے. سحر کے ہاتھوں سے دامن افلاک چھوٹ نہیں سکتا, وہ نورانیت کا منبع اور مرکز تو اس کا وہی افلاک ہوتا ہے نا, وہ وہاں کا سورج ہوتا ہے, وہاں کی روشنی ہوتی ہے. اس سے اگر اپنا تعلق منقطع کر رہے تو شہر کی نورانیت باقی نہیں رہتی. کیا بات ہے اس کی تصویر کروں, مانند شہر سے ہمیں گلستان میں قدم رکھ, آئے تہ پاک گوہر شبنم تو نہ ٹوٹے. شہر آتی اس طرح سے ہے, گوہر شبنم ٹوٹتا ہی نہیں اس کے آنے. اور ہو کو ہو بیاباں سے ہم آغوش, لیکن ہاتھوں سے تیرے دامن اخلاق نہ چھوٹے. مومن کی زندگی ہو تو ہو بیاباں سے ہم آگو, یہاں تک دونوں برابر. یورپ کا میٹیریلسٹ یا پازیٹیوسٹ یا مادہ پرست جسے آپ کہتے ہیں, اور مرد مسلمان, یہ تو دونوں ایک ہیں, لیکن ہاتھوں سے تیرے دامن اخلاق نہ چھوٹے. یہ اختصاص ہو گیا مرد مومن کی زندگی کا, اور سحر کی تشبیہ میں ساری باتیں آ گئی عزیزانِ دل. یہ ہے عروج. اخبار کے مطابق زندگی بسر کرنے سے انسانی خودی کے اندر انسانی ذات کی جو نشو و نما ڈیولپمنٹ آگے ہوتی ہے, وہ جو قرآن کے لفظ تھے نا سما یا رجو الہ, اب آگے ہم اس کی طرف. میں نے کہا تھا نا الہ جو ہے بڑا سگنیفیکینٹ ہے, اس میں بڑی اہمیت ہے, وہ ڈائریکشن دیتا ہے کہ اب ارتقاء کی ڈائریکشن کون سی ہوگی. کبھی زندگی کی ارتقاء جو ہے اس کی ڈائریکشن ساؤنڈ مائنڈ اینڈ ساؤنڈ باڈی یہاں تک کہ وہ گئے تھے, لیکن اس کے بعد ڈائریکشن اس نے کہا ہے الہ, الہ رب کل منتہا. اب نصب العین تمہارا جو ہے ڈیسٹینیشن تمہاری جو ہے وہ اس زندگی کے بعد آگے اس طرف جانا ہے تم نے. اور یہ جو میں نے کہا تھا کہ عروج لفظ یہ استعمال ہوا ہے, بلندی کے معنی ہے اس میں, لیکن وہ بلندی جس میں بتدریج جس کی طرف جایا جائے, جیسے سیڑھیاں چڑھتے ہیں मेराज कहते श्री को दर्जा ब दर्जा इर्तकाई तौर पर ऊपर चढ़ते जाओ, डेस्टिनेशन मुकर्रर किया इला रब्बे का मुंतहा, उस तरफ तुम्हारा रुख होना चाहिए। इन्ना लिल्लाह है इन्ना इलैहि राजिऊन, खुदा बन जाना नहीं, खुदा की तरफ जाना। बंदा है मौला सिफात, सिफात खुदाबंदी का हद बशरियत के अंदर मुनासब करते जाना अपने यहाँ। अकदार इसको कहते हैं अजीजा निमा, छोटा सा राहुल बन जाना। ये जो चीज है कि वो है डेस्टिनेशन, वो मंबा, वो मरकज, उसकी तरफ रुख करना और ऊपर की तरफ जाना, उभरते हुए चले जाना। अरूजे आदमे खाती से अंजुम सहने जाते हैं कि ये टूटा हुआ तारा महक कामिल न बन जाए। अरूज उस मंबाए उसमे भाई की तरफ रुख, उस तरफ इजाजत दें तो एक गजल का शेर और शेर। हमारे यहाँ के बाद गजल को शायर भी तस्वीर तो होती है उनकी गजल के अंदाज की, लेकिन बाद बड़ी बड़ी अजीम हकीकतें वो भी बयान कर जाते हैं। मुझे वो तस्वीर इस एतबार से पसंद है, वो अरूज वाली बात जो है और उस मरकज की तरफ जाने वाली बात जो है, दोनों चीजें आपने देख ली। वो मरकज है, वो मंजिल है, उसकी तरफ अरूज से ऊपर जाना है। मैंने अर्ज किया है कि अपने मरकज की तरफ, अपने मरकज की तरफ मायल परवाज था हुस्न, भूलता ही नहीं आलम तेरी अंगड़ाई का। मजमून बड़ा तेज था उस्तादा है अंगड़ाई का, बात खालिस तो गजल की है लेकिन जो मन पैदा कर दिया है इसके अंदर, किसी किसी का काम है। सुना दू, अपने मरकज की तरफ मायल परवाज, मायल परवाज था हुस्न, भूलता ही नहीं आलम तेरी अंगड़ाई। ये तो इंसानी खुदी की अंगड़ाइयां हैं जो उस मरकज की तरफ मायल परवाज होती है। अजीजा ने इलाय रब्बे का मुंतहा, परे है चरखे नीली खाम से मंजिल मुसलमान की, सितारे जिसकी गर्दे राह हो वो कारवां की है। और ये कुरान करीम की एक आयत के अंदर इसको बयान किया गया, अजीम आयत। कौन सी आयत नहीं है मुझे तो हर साफर ताबा कदम हर कुदा जमील निगरम करिश्मा दामन दिल ली कसर के जाई जा, वो तो उसमें बेहतर है मुजस्मा सर से पाओ तक कुसुमता है। मैं क्या कहूँ, जहाँ भी जाके निगरा टिकती है वो मकाम कहता है कि यही मकाम है तुम्हारे टिक जाने का। कुरान की तो ये कहती है फर्क ताबा कदम हर पुजा के नीली गरम, फाते हासे वन नाश का करिश्मा दामन दिल ली कशद। आयत है कुरान की सूरह रहमान, आपने तो सुना होगा बड़ी है। कहा या माशरल जिन्न वाल इनसे अनिस्तता तुम अन तंतहू मिन अक्तार समावात वाल अर्ज अंतहू ला तंतहू न इल्ला बिसुल्तान। इंसानी जिंदगी का अगला मरहला जो है वो कहता है कि नौ इंसान तुम ए नौ इंसान अब तारो समाव आते बना अर्ज और समाप्त कुरान इस आउटर यूनिवर्स के लिए इस्तेमाल करता है, उसकी हद कोई नहीं होती। जितनी भी आउटर यूनिवर्स है, इल्मुल अखलाक के माहरीन से पूछिए यूरोप वालों से, वो कहते हैं कि साहब तो तसव्वुर ही नहीं किया जा सकता। लेकिन इसके बावजूद वो कहते हैं कि कायनात महदूद है, इसकी आखिरी हद का तसव्वुर नहीं किया जा सकता, लेकिन है महदूद ये। और महदूद ही नहीं, एक्सटेंडिंग यूनिवर्स वो कहते हैं, ये बढ़ती भी चली जा रही है और हम नहीं कह सकते इसकी हदूद क्या है। कुरान इसे अख्तार कहता है, अख्तार उस समाजात वल अर्ज से अगर तुम आगे जाने की इस्तेदात रखते हो आगे भी जा सकते हो, लेकिन इसके लिए ला तन कहू ना इल्ला बिस्मिल्लाह, इसके लिए एक खास कुवत की जरूरत है और वो कुवत तुम्हें वही खुदाबंदी के रूप में मिल सकती है। अख्तार समावाद वाल अर्थ से आगे वो फ्रांसीसी डॉक्टर जिसका मैं जिक्र किया करता हूँ, वही बाइबल कुरान और साइंस वाला जो है, ये आए थे यहाँ आके गश्त में डूब जाता है। वो पुकार के कहता है अपने दौर के तमाम साइंसदानों और मुफक्करीन से कि खुदा के लिए बताओ 1400 साल पेशतर ये बातें कौन सा जिक्र इंसानी कह सकता था। अब तारुफ समावाते वाले अर्थ से आगे जाने की, वो कहता है कि अगर अवतार के वो माने न भी लो जो चीज है कि उन हदूद से भी आगे, ये जो स्पेस के कॉन्करर है आज ये अर्ब के हदूद से और इनके यहाँ के एटमोसफियर के हदूद से, तो ये भी आगे चले जा रहे हैं और ये तो तारुफ समावाते वाले अर्थ से भी आगे की बात क्या रहा। लेकिन कुरान कहता है कि ये चीज सुल्तान की खास कुव्वत है, सुल्तान मुबीन कुरान कहता है, खुदा कहता है उन अखबार को जो वो वही के जरिए देता है। आगे जाने से पहले दो चीजें जो ही आ जाती हैं, ये अनेस्तता तुम अरबी जुबान की वसत हूँ, इसमें भी एक चीनी है जो मैं बयान किया करता हूँ, ये है हर्फ शर्त जिसे हम अगर कहते हैं। अगर तुम में ये इस्तात है तो तुम चले जाओ, ठीक है। अंग्रेजी जुबान में इफ होगा इसका तर्जुमा, यही होगा तर्जुमा, ये अरबी जुबान इसने इस हर्फ शर्त के लिए, हर्फ शर्त जो है वो कितने ही है, ये अकेला एक ही नहीं, उनमें से यानी फर्क क्या पड़ता है, अगर ये करो जो आगे कहा जा रहा है अगर वो मुमकिन है तो उसके लिए और लग हर्फ, अगर बैन बैन है कि हो भी सकता है नहीं भी हो सकता तो और हर्फ शर्त, और अगर नामुमकिन है अगली बात तो और हर फेशर। मेरे अल्लाह ये कौन ये दुबान, इन वहां आता है जो इनके नजदीक बाजार नामुमकिन है लेकिन दर हकीकत हो सकता हो, यहाँ है इन्हें कदा तुम नजीजा ने मान जो समझा जाता कि वो जो शर्त के हरूफ हैं उनमें से भी ये चुनके जो लाया है तो इसके माने हैं कि इट इज पॉसिबल, वरना लॉ लाता यहाँ और लफजा है नफजा सब सही अल्फाज अरबी जुबान में सैकड़ों थे, आगे निकल जाना तो आगे निकल जाने के लिए तो सही अल्फाज थे, नफजा आगे जू नहीं निकल जाना, किसी चीज में छेद करके आर पार हो जाना जो है, जैसे तीर किसी चीज को छेद करके अगली तरफ आर पार हो जाए, इसे कहते हैं नफजा जब आता है कि इस समावाद जो अर्जी और स्वभावी है इसके अंदर से भी तुम्हें निकल के जाना होगा और जाना होगा इसके आगे सितारों से आगे जहां और भी हैं, यानी इनको भी काउंटर करना होगा नफजा। अजीजाने मन सोचिए क्या क्या एक लफ्ज के अंदर क्या क्या जाता है, अगर वो बाहर बाहर से चला जाए या यूं ही इनको छोड़ के चला जाए तो ये लफ्ज नहीं आएगा, ये लफ्ज आएगा जब वो इनको छेद के इनमें से छेद के दरमियान में ना रह जाए, छेद के आर पार चला जाए। तो ये जो फिजिकल यूनिवर्स आपकी है यानी इसमें से इसको तो वो छेद के पार करके जाने वाली बात है, अनफुज इन कर सकते लेकिन इल्ला बात अनफुजू बात अनफुजू ना इल्ला बिस्मिल्लाह, अखबार के जरिए से जो ये आएगी तो फिर ये सूरत होगी कि ये फिजिकल यूनिवर्स जो है आपके यहां की इसमें से इसको छेद के और यही अतारु समावाते वल अर्थ तक तो ये सितारों की दुनिया हुई ना, ये तो वो तो इससे आगे जाता है ना, और यही वो चीज है जिसे उसने कहा है कि सितारों से आगे जहां और भी है, और ये है आगे जो बात आती है अभी इश्क के इम्तिहान और सिलसिला इस किताब में हर अगली कड़ी तक पहुंचने के लिए मुखालिफ कुवतों के साथ तसादुमात नहायत जरूरी होते हैं, टकराव जरूरी होता है और उन टकराव का मुकाबला वही करता है कि जिसका जिसकी मंजिल उससे आगे हो और उस मंजिल तक पहुंचने के लिए दिल के अंदर इश्क हो उसके, उसी सूरत में वो टकराव मोल देगा ना, वरना जहां उसके सामने टकराव आएगा वो कहेगा की लोड़ा मैंने कही है पत्थर फिर टकराऊंगी तो ठीक है इतने डह जाने चंगे पड़े है गए वहां जागे की नैन। लेकिन जिसे अपने मंजिल के साथ इष्ट होगा वो फिर इस टकराव की परवाह नहीं करेगा, टकराता जाएगा बढ़ता चला जाएगा इसके लिए मंजिल के साथ मकसद के साथ मसबुलैन के साथ महबूब के साथ इश्क की जरूरत है। सितारों से आगे जहां और भी हैं वो तो वाक्य है ना कि हैं और, लेकिन अभी इश्क के इम्तिहान और भी हैं, और भी हैं, यहाँ भी है ना एक इम्तिहान से इसमें से पास करोगे तो अगली क्लास में जाओगे और वो अगली क्लास मुंतहा नहीं है। अभी तो तुम ऐसे नहीं कहूँ एंट्रेंस के बाद, हमारे जमाने में मैट्रिक को एंट्रेंस एग्जामिनेशन कहा करते थे, असल में इल्म की दर्शगाह में दाखिल होने का दरवाजा था ये तो। अभी इश्क के इम्तिहान और भी हैं, कनात न कर आलमे रंगो भू पर, चमन और भी आशियां और भी हैं, तू शाही है परवाज है काम तेरा, तू शाही है परवाज है काम तेरा, तेरे सामने आसमां और भी है, इसी रोज शब में उलझ कर ना रह जाओ कि तेरे जमानों बताए और भी है। अभी इसके इम्तिहान और भी है, वो कौन इला रबे का मुंतहा, परे है नीली अर्श, परे है अर्श नीली शाम से मंजिल मुसलमान, इला रबे का मुंतहा। यूरोप के मुफक्किरीन भी अब इससे पहुंच रहे हैं, बर्दुखान इनके अंदर बहुत बड़े साफ फिक्र का खुलासा लिखा है, उसने ये खुदी के मुतालिक बहुत कुछ लिखा। उसने कहा है कि इंसानी इर्तका की अगली मंजिल इंसान का उन हदूद से आगे बढ़ जाना है जो मादी फितरत में इसके ऊपर इस वक्त आयद कर रखी है। बताया इसकी जी टू सोर्सेज ऑफ रिलीजन एंड मोरालिटी, यानी टू सोर्सेज ऑफ मोरालिटी एंड रिलीजन, फिजिकल यूनिवर्स के डिस्टेंसेज फासले जो हैं वो तो मीलों से गजों से इनसे मापे जाते हैं। ये जो नई जिंदगी है उसका एक नया सफर है, उसकी एक नई मंजिल है, तो वो फासले जो हैं वो तो इन चीजों से नहीं मापे जाते, वो तो मासूसात के दायरे से आगे बढ़ जाने वाली बात है। इश्क की मंजिलें भी गजों से नहीं मापी जाती, इससे जो हरारत पैदा होती है वो थर्मामीटर के जरिए से नहीं मालूम होती, उसकी अब पैमाने बदल जाते हैं। यूं तो नजर आता है कि बहुत आगे है कहीं, लेकिन वो जो इला रब्बे का मुंतहा है वो तो ये कहता है कि मैं तो तुम्हारी शहरत से भी करीब। और फरमाया कुरुब की एक हैसियत है, मनाजिल इतनी अभी तय करनी है और जिंदगी की, कहा ठीक है अजीब बात है, मैं तो हूँ यहाँ तू दूर है मुझसे, और तुम्हें बताऊं करीब आने का तरीका, दो लफ्ज़ बस जुन इन अखबार के सामने झुक जा, बस जुन वक्त पर और करीब आ जा मेरे, दो लफ्ज़ परा प्रोग्राम बस जुन, इसके बगैर नहीं, मैं तो हूँ मौजूद, ऐना मैं तो बल्लू फसमान जहां भी हो वहां मौजूद हूँ, लेकिन तुम मेरे करीब हो, उसका तरीका ये है वस्जुद इन अखबार के सामने झुकता चला जाए, इनकी इकायत किए चला जाए। रेफरेंस है इसकी 96:19, दो लफ्जों में वीजा निमान इस कदर को, ये कुरान का ये ब्याज है, वस्जुद दूर नहीं हूं, तेरे झुकने की देर है, तू बहुत करीब हो जाएगा, तू आया असीर मकान, ला मकान से दूर नहीं, असीर मकान, तू है असीर मकान, ला मकान से दूर नहीं, कदम उठा वो मकान आसमान से दूर नहीं, और सजा तेरी महो परवीन से है जरा आगे, सजा तेरी महो परवीन से है जरा आगे नहीं, पहला شیر جو تھا دوسرا مصرع بدل گیا. تو اے اسیر مکان دا مکان سے دور نہیں, وہ جلوہ گاہ تیرے خاک داں سے دور نہیں, وہ جلوہ گاہ تیرے خاک داں سے دور نہیں, اور سزا تیری مہو پروی سے ہے ذرا آگے, قدم اٹھا وہ مقام آسمان سے دور نہیں. اور ایک شعر ہے عزیزان ایمان اس کا, کیا بات, ایک تصویر میں سنچائی ہے با, یہ ہے نہایت علم قلندری. اس کو علم قلندری کہتا ہے جو خودی سے متعلق جو باتیں یہ کرتا ہے, اپنا انداز ہے نا بات کہنے کا, نہایت یعنی آخری غائط انتہا جو ہے اس علم کی. تم سمجھنا چاہتے ہو یہ بات جو ہے کہ یہ کیسے یہ چیز ہے نہایت علم, یہ ہے نہایت علم قلندری کہ حیات زندگی خدنگ جستا ہے لیکن کما سے دور نہیں. خدنگ تیر کو کہتے جستا کے معنی جو تیر کمان سے نکلا ہوا تیر جا رہا ہے. آپ دیکھتے ہیں کہ میرا اور آپ کا یہ سامنے درخت کا یہ سامنے پول کا ڈسٹینس ماپنے سے کتنا ہے, میری نگاہ کا ایک رشتہ ہے جو محسوس کہیں نہیں نظر کہیں نہیں آتا, وہ اس سے اتنا قریب ہے کہ دوری نہیں, وہ رشتہ برابر ہے جس کا پتہ کچھ نہیں ہمیں کہ وہ رشتہ ہے کون سا. خدنگ جستا ہے یہ ہے نہایت علم قلندری کہ حیات خدنگ جستا ہے لیکن کماں سے دور ہے. بس جد وقت کرے ایک سجدہ کا سجدہ, یہ ہے عزیزان ایمان جسے آپ اسلام کا نظام قرآن کا نظام مسلمان کی زندگی مومن کی زندگی جسے آپ کہیں گے, وہ جو قرآن کے متعلق اس نے کہا ہے نا, ایک مصرے میں اس نے سمٹا کے رکھ دیا ہے کہ قرآن کرتا کیا ہے. وہ کہتا ہے کہ آنکھ حق می خد آن سازت پورا, خدا جو چاہتا ہے نا کہ تو اس طرح کا مان جائے قرآن تو میں اس طرح کا بنا دیتا. تو بات میں نے عرض کیا کہ اب ہم بھی زندگی جو ہے اس سے آگئے ہم, تو یہ سارا کچھ جو ہم نے بیان کیا ہے قرآن کریم میں, خدا نصب العین زندگی کی اگلی منزل عروج بتدریج بڑھتے چلے جانا, یہاں زندگی ختم نہیں ہوتی آگے جانا, اور یہ سب کچھ ہوگا اقدار کے لیے. اب قرآن نے جتنے بھی اپنے ہاں اصول قوانین احکام ڈائریکشن جو کچھ دیے ہیں وہ سب اقدار ہیں, وہ ویلیوز ہیں. زندگی کا اگلا سفر جو ہے وہ ویلیوز کے زور پہ آگے چلتا ہے. وہ جو سلطان قرآن نے کہا تھا نا کہ اگر پیدا ہو جائے تو تم اقدار السماوات و الارض سے بھی آگے نکل سکتے ہو, تو وہ ان اقدار کی پیروی سے, یہ ہے بس جو ان کی اطاعت سے انسان کی ذات میں اتنی نشو و نما پیدا ہو جاتی ہے, پختگی پیدا ہو جاتی ہے کہ اس کے بعد موت کچھ نہیں بگاڑتی. قرآن نے کہا ہے کہ مومن کو سزا اکبر جو ہے موت کا سخت ترین جھٹکا مومن کا کچھ نہیں بگاڑتا, اس کے جسم کا کچھ بگڑا ہے مومن تو اس سے اور آگے ہوتا ہے, یہ نہیں مار سکتا. زندگانی ہے صدف قطرہ نیسا ہے خود, کیا تصویر ہے. تو میں نے کہا تھا نا کہ ہمارے یہاں چلی آتی ہے چیز کہ بہار کے موسم میں ایک بادل آتا ہے اس میں سے بارش ہوتی ہے, اس کا ایک قطرہ سمندر کی سیر اپنے آپ کو کھول کے اس کے اندر لے لیتی ہے, پھر بند ہو جاتی ہے, اور اس کے بعد مقصد یہ ہوتا ہے اس سیب کے اندر وہ قطرہ پانی کا قطرہ گوہر بن جاتا ہے, اس کی نشو و نما اس طرح سے ہوتی ہے گوہر بن جاتا ہے. بنتا تو ہے مادی سیب کی اندر, لیکن بنتا کیسے ہے, وہ سمندر کی تلاتم خیزیاں موجوں کے طوفان جو ہیں وہ صدف ان سے ٹکراتی چلی جاتی ہے, صدف ٹکراتی چلی جاتی ہے, بہت اندر جو ہے پرسکون بیٹھا ہوا ہو, یارب درون سینہ دل باخبر بدے، سینے کے اندر وہ دل بے باخبر، کیا ہے اس کی خصوصیت؟ با اضطراب موج سکون گوہر بدے. یہ اضطراب جو ہے باہر کی زندگی کے عجیبہ نے مان، جسے آپ دیکھ رہے ہیں کہ مومن اس کے اندر ہوتا ہے، ہر قسم کے ٹکراؤ، ہر قسم کی مخالفتیں، ہر قسم کے تصادمات اور متضاہمات، نامساعد حالات میں یہ ساری چیزیں ہوتی. وہ کہتا ہے یہ تو سمندر کی وہ موجیں ہیں، تمہارے جو سیز ہے، صدف جو ہے، وہ تو اس سے متاثر ہونی چاہیے، وہ ہوتی ہے. اس کے اندر تمہارا جو قطرہ گوہر ہے وہ تو پرسکون ہو. با اضطراب موج سکون گوہر بنے، یہ جو چیز ہے اگر اس کی پختگی، اس قطرہ آب گوہر بن گیا ہے، تو اس کے بعد وہ کہتے ہیں نا کسی کی پھڑتی ہے، پھر وہ گوہر بھی سمندر میں آ جاتا ہے، اگر پانیوں میں آ جاتا ہے، تو یہ اضطراب جو ہے پھر اس گوہر میں کچھ نہیں بگاڑ سکتا، اب وہ پختہ ہو گیا. زندگانی ہے صدف، قطرہ نیساں ہے خودی. وہ صدف کیا کہ جو قطرے کو گوہر کر نہ سکے، وہ اگر خود نگرو، خود گڑو، خود دیر خودی، یہ بھی ممکن ہے کہ تو موت سے بھی مر نہ سکے. یہ پختگی اقدار کی عطایت سے ہو، قرآن کی عطایت سے ہو، اس ایک سجدے سے ہو. وہ ایک سجدہ جسے تو دراز سمجھتا ہے، ہزار سجدے سے دیتا ہے آدمی کو نجات. یہ تلاطم خیزنے جو ہے آپ کے ہاں کی خارجی کائنات کی معاشرے کی یہ ساری نام سعادت ہے جو ہے بگاڑ دے سکتی ہیں اس کا، اگر وہ خطرہ نیسا اس صدف کے اندر ہزار سجدے سے دیتی ہے آدمی کو نجات. اب اگلی آیت پہ آ جائیں. یعنی میں نے عرض کیا ہے کہنے کو تو ابھی اتنا کچھ بات کیا ہے کہنے کے لیے، تو اس لیے ایک موضوع کے اوپر چلتا چلا جائے گا، لیکن ہمیں آگے بڑھنا چاہیے جو میں بات کر رہا تھا. وہ کہتا ہے کہ یہ جو انکار کرتے ہیں اس چیز سے کہ انسان اس موت کے بعد آگے بھی اس کی زندگی چلتی ہے، یہ انکار وہ کہتا ہے کہ یہ محض کوئی فلسفیانہ بات نہیں ہے کہ جس سے وہ انکار کرتے ہیں. بڑی اگلی آیت ہے، اس کے ساتھ ہی آیت ہے جو میں عرض کر رہا ہوں، اس میں خود بتایا ہے کہ یہ اہمیت کیوں ہے اس نظریے کی جو ہم نے یہ پیش کیا ہے کہ زندگی آگے نہیں چلتی. اس میں کہا یہ ہے کہ انسان کے ہر عمل کا اثر اس کی ذات پہ پڑتا ہے. وہ فزیکل لاز کا اثر تو جسم پہ پڑے وہ تو الگ بات رہی، جو اقدار کے مطابق اعمال ہوتے ہیں ان سے اس کی ذات کی نشو و نما ہوتی ہے. نشو و نما یافتہ ذات آگے بڑھتی ہے، اگلی منزلیں جو اس کی ہیں وہ جنت کے مناظر ہیں. یہ ساری تشریحات ہیں جو ان اقدار کے خلاف جاتی ہیں، اس سے اس میں اضمحلال اور انتشار واقع ہوتا ہے. ڈس انٹیگریشن قرآن اس کو کہتا ہے، بڑا عجیب لفظ ہے. اس کے بعد ان دونوں میں وہاں جو فرق ہے، یہ ذات جو اس طرح سے ڈس انٹیگریٹ ہوئی مل جاتی ہے آگے، وہ ہے جسے جہنم کی زندگی کہتے ہیں. انسان کا ہر عمل یہاں کے مقافات یا اس عمل کے نتیجے، سزا قانون کی جسے آپ کہتے ہیں، کچھ انتظام کر لے تو بچ سکتا ہے. بہت سے ایسے اعمال ہیں کہ جو محسوس شکل میں آتے ہی نہیں ہیں. نیت اس چیز کی کہ جہاں کہیں بھی آپ ملیں آپ کا گلا کاٹ دوں گا، اب اتفاق ایسا ہے کہ آپ ایسی شکل، ایسی جگہ ملتے ہی نہیں ہے، تو یہ قانوناً جرم نہیں ہے. اس سے آپ کسی قانون کی خلاف ورزی نہیں کر رہے، آپ کی گرفت میں ہی نہیں آ سکتے، کسی کے مقدمے نہیں آپ پہ چل سکتا، کوئی سزائی نہیں مل سکتی. لیکن وہ کہتا ہے کہ اس کا اثر تو تمہاری ذات پہ کرتا چلا جائے گا، آگے بڑھ جائیے یہاں کے قانون پہ. قانون کتنی بھی ہو، محسوس شکل میں بھی سامنے آ جائے، ہو سکتا ہے کہ آپ پولیس کی گرفت میں نہ آؤ. رشوت دے کوئی اثرات اثر پیدا کر دیں، کوئی سفارش لے آئے، یہی نہ آ جائے. مجسٹریٹ کے یہاں جائیں، وہاں بھی یہ کچھ ہو سکتا ہے کہ یہ کچھ نہ ہو سکے. قید میں بھی بھیج دیا جائے تو جیلر کے ساتھ لکھ جائیں یا کچھ ہو جائے، اوپر سے کچھ سوال. یعنی یہاں کی قانون شکنی سے کہ سزا سے بہرحال بچ سکتا ہے. روز رونا ہی اس چیز کا روتے ہیں سارے، کے ساتھ یہاں تو جو ایمانداری دیانتداری سے زندگی بسر کرتا ہے اس میں تو جینا آرام ہو جاتا ہے. اور یہ دیکھیے یہ سارے غدار اور بغاوت والے اور یہ سمگلر اور چور اور وہ بلیک میل کرنے والے اور یہ سارے جو پنپ پہ جاتے ہیں یہ جو ہر وقت یہ رونا روتے کر جاتے ہیں تو یہاں کے قانون کی بات ہے. وہ کہتا ہے کہ جس کا ایمان یہ ہو کہ ان تمام چیزوں کا اثر میری ذات پہ پڑتا ہے, یہاں کوئی بھی مجھے نہ دیکھے, کوئی بھی مجھے نہ پکڑے, کوئی بھی مجھے سزا نہ دے, اس کے باوجود اس کا نتیجہ مجھے بھگتنا ہے, اس سے مفر نہیں ہے. زیادہ سے زیادہ یہی کہہ سکتے ہو نا یہاں کہ جو مر جاتا ہے وہ یہاں کی قانون کی حدود سے بالا ہو جاتا ہے, اس کے بعد کوئی جرم نہیں اس پہ عائد ہوتا, تو گویا موت سے تو چھٹکارا ہو گیا نا سر. وہ یہ ایمان رکھتا ہے کہ موت کے بعد ہی تو اصل میں گرفتاری ہوتی ہے اور وہاں سے چھوٹ مل سکتا ہے. قرآن کہتا ہے کہ اصل یہ چیز ہے کہ یہ جو نظریہ ہم نے دیا ہے محض کوئی ایکڈیمک کی چیز نہیں ہے کہ مان لیا اسے تو کیا نہ مانا اسے تو کیا. وہ کہتا ہے انسان کی زندگی پہ, اس کے معاشرے پہ, نظام انسانیت پر اس کا بڑا گہرا اثر. اگر وہی فزیکل لا والا تصور حیات ہے تو اس کے بعد ایک فرد بھی جتنی قوت حاصل کر دے, جتنی فریب کاریاں, شاطرانہ عیاریاں, ان کی ترکیبیں سوچ لے, کامیاب ہوتا چلا جائے. جس کے ہاتھ میں قوت ہوگی, جس کی لاٹھی ہوگی, اس کی بھینس ہوگی, میں قوت کے زور کے اوپر دوجی نیائے کرتا چلا جائے. ایک قوم دوسری قوم کے خلاف دوجی نیائے کرتی چلی جائے, کوئی ایسی چیز نہیں جو اس کو روک سکے. لیکن جس کا ایمان ان اقدار کی اوپر ہوگا وہ خلاف اقدار بات تنہائی میں بھی نہیں کرے گا, وہ کسی محنت کش کی محنت کے پسینے کا ایک قطرہ بھی اپنے استعمال میں نہیں آئے گا. اسے معلوم ہے کیا بات ہے خالق کی, اس ایک قطرے کا مجھے دینا پڑا حساب, خون جگر ودیعت ملانے جا رہا تھا. یہ غزل زوری صاحب کیا بات کر رہے ہیں. وہ یہ بات جانتا ہے جو حضرت عمر سے رضی اللہ عنہ پوچھی گئی کہ خلافت کسے کہتے ہیں, کہنے لگے میں تو کچھ زیادہ جانتا نہیں, اتنا ہی جانتا ہوں کہ یہ پوچھا جائے گا کہ دیا کہاں سے تھا اور دیا کسے تھا. یہ جو چیز ہے یہ ہے اصل شہر. وہ کہتا ہے یہ جو اس طرح سے انکار اس چیز کا کرتے ہیں نا, من کا چور ہے. اصل یہ چیز ہے کہ وہ قانون مقاصد عمل کا سامنا نہیں کرنا چاہتے, وہ اس عدالت کو ہی نہیں مانتے, وہ اس حکومت کو ہی نہیں مانتے, اس قانون کو ہی نہیں مانتے. وقالوا آ گئی وہ آئے. دیکھیے عزیزہ نے من کس طرح سے نظریہ ارتقاء بیان ہو رہا ہے, اور اگلی آیت یہ ہے وقالوا اذا زللنا فی الارض ائنا لفی خلق جدید. کہتے ہیں کہ وہ مرمرا گئے, مٹی سے مٹی مل گئی, صدیوں سے صدی چونا مل گیا, معاملہ ختم ہو گیا. پتہ یہ کہتے ہیں, کہہ رہا ہے کہ یہ محض ایک فلسفیانہ نظریہ نہیں, اصل بات یہ ہے ان کا من کا چور. بل ہم بے لقائے ربہم کافرون, وہ قانون مقاصد عمل سے تسامن نہیں کرنا چاہتے اور اسے چھپا رہے ہیں فلسفیانہ معذرتوں کے اندر, سامنا نہیں کرنا چاہتے. ضرورت نہیں ہے لقائے رب, آمنے سامنے ہونے کی ضرورت نہیں ہے, بچنا چاہتے ہیں اس سے, جی کو چرا رہے ہیں کہ یہ چیز نہ ہو. کہا ان سے کہو کل یتوفاکم ملک الموت الذی وکل بکم, کبھی زندگی کے لیے سبھی قوتیں ایسی متاثر کی ہوئی ہیں کہ جو آہستہ آہستہ تمہارے اضمرال پیدا کیے چلی جا رہی ہیں تمہارے جسم کے اندر. وہ جو ملک الموت کہتے ہیں نا, موت کا فرشتہ, وہ گھڑک سے نہیں آتا, قرآن کہتا ہے وکل بکم, وہ تو ساری زندگی تمہارے اوپر سوار ہوتا ہے. ذرا بات پر ایسی کیے چلے جاتے ہو تو موت کا فرشتہ اتنا ہی تمہیں قریب لے جاتا ہے موت کے, وہ بھائی آرڈیننس نہیں مارتا, وہ بھائی لا مارتا ہے تمہیں. عجیب لفظ ہے, وہ تو تمہارے اوپر ہم نے ساری زندگی سوار ہوتا ہے ملک الموت کے. تم کہتے ہو موت کیا ہوتا, شراب کی تندی اور تیزی اور نشہ ختم ہو جائے اور باقی وہ پانی رہ جائے, इसे मौत कहते चिराग तो वो कहते थे कब मौत मर गई तो वो तो उम्र भर तुम्हारे ऊपर सवार रहता है, तो वहां वाली बात नहीं है कि बिलासत तुम उसकी वजह से ये खत्म हो जाते हो। सुम्मा इबा रब्बिकुम तुरजऊ, उसके बाद अगली मंजिल वो आती है कि तुम्हें अदालत में हमारे हाजिर होना, उस अदालत में हमने तुम्हें हाजिर होना। वलाओ तराओ इजिल मुजरिमूना नाकिसू रूसिहिम इंद रब्बिहिम रब्बना अफ़सरना व समेना फ़र्जेना नामल सालिहन इन्ना मुंकिरून। कहा है सुनने वाले, अगर तू कहीं देख सकता इस मंजर को, वो जो अदालत में कशा कशा लाए जाएंगे गिरते हुए गड़ियां डालेंगे, और वहां अमाल नामा गर्दन में लटका हुआ होगा, उनसे कहा हो जाएगा कि पढ़ो खुद ही, और जब उसे पढ़ेंगे तो नदामत के मारे जमीन में आंखें गड़ जाएंगे, इनकार ही नहीं हो सके। कैफियत ये होगी, नजर आ जाएगा कि इसका अंजाम अब क्या होने वाला है। कोई मिसाल के तौर पर या तस्वीर हम जहन्नम के शोले नजर आ रहे होंगे, कहेंगे रब्बना अबसरना व समेना, या अल्लाह जो चीजें वहां यूं कही जा रही थी हमने अपनी आंखों से उन्हें देख लिया, अपने कानों से अब सुन लिया, हमें इन्ना मुकनून, हम ईमान लाए इस बात के ऊपर से वाकई ठीक कहा था जो तुमने वहां कहा था। कहा कर देना नाम एक दफा वापस भेज दे, फिर देख हम कितने अच्छे अच्छे काम करते हैं, कितने पैमान बन जाने चाहिए कितने भैया, एक दफा फिर भेजिए। और कुरान ये कहता है कि जिंदगी की नदी जो आगे बढ़ जाती है पीछे नहीं लौटा जाती, टाइम तो कहते ही उसको है कि जो वापस ना आ सके, मैं गया वक्त नहीं हूं कि फिर आ भी ना सकूं, तो ये वक्त की बात पीछे लौटने वाली बात में पूछा ये जाएगा कि क्या तुम तक ये बातें पहुंची थी या नहीं, समझाई गई थी या नहीं समझाई गई, किस कदर अकल से तुम इससे इनकार करते हो, अब आंखों के सामने देखते उसको और कहते हो कि हम ईमान लाए हैं। हा 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 हा, कुरान कहता है कि अगर यूं आजाब आंखों से दिखाते ही ईमान लाने की बात वाली बात होती तो ये तो जबत पर ईमान है, ये अलावा जिन बसीरत या बतीर खातर ईमान तो नहीं, इस कदर टेररिज करके इस कदर खौफजदा करके अजाब तो सामने दिखा के ईमान लाना ईमान लगाना होता अगर हमने तुमसे वलाशेना ला आप तय ना कुल खुदा हम, तो हमें जरूरत क्या थी इस लंबा इतना बड़ा प्रोसेस करने की, ये कुछ करते फिर वहां जहन्नम लाते जहन्नम सामने तो मैं दिखाते उसके बाद देखे कि जैसे कैसे साढ़ साढ़ कैसे पड़ रही है, और उसके बाद फिर तुम कहते कि हाँ साहब हम, तो कहता है कि ये ईमान ये होता ही नहीं, जो ही वो जहन्नम का छोला बोला तुमने फिर वैसा ही हो जाना था। अगर हमें इस तरह से किसी को ईमानदार बनाना होता तो क्या मुश्किल था, हम पैदा ही सर को मोमिन कर एवं नाटक हथ लाने की लोड़ थी सामने, कहा आजाद दिखा के ईमान लाने वाली बात जो है ना वो ईमान होता ही। वला जिन हक्कुल कौल मिन्नी लअम लहन्न जहन्नम अन्नल जिन्न के वन्नाओ, ये बात नहीं, हमने इंसान को कुव्वत इरादा इंतहा की इस्तेआत दी और इसके साथ ही इसको ये सारे जराए दिए, समझने के जराए दिए, और उसके बाद ये इसकी मर्जी को छोड़ दी, इन जराए को इस्तेमाल करने के बाद जो जी में आए अपनी इस बात की नशो नमा करता हुआ आगे बढ़ जाए, जिसका जी में आए खुद अपनी जहन्नम की जिंदगी इख्तियार कर दे। अब यहाँ जो कहा गया है इसका तर्जुमा आप पढ़िए, कुरान की सारी तालीम हतरदूद हो जाती है, तर्जुमा आपको मिलेगा कि नहीं अब ये बात जो है ना ये नहीं जैसा तुम कह रहे, असल बात ये तर्जुमा यूं है, ये जो करते हैं कि सच्ची बात ये है कि हमने तो जिन्न और इन से जहन्नम को भरना था तो बैठ दीजिए, क्योंकि हमसे बगैर पूछे हुए यहाँ भेज दिया। काहे के लिए भेज दिया कि जी वो वहां जाने में मना दिया हुआ है, वो दे गई बालन नहीं लगता, सुत नहीं बंदे नहीं लगते, जेल खाने जो मनाते जे उसे हम बंदे ना भेजिए कैदी तो रिडेन वाली गल है ना जी, वो तो भरने हुए ना अजीजान इमाम। सोचिए इस कुरान के साथ क्या होगा। यहाँ ये है कि ये इंसान जहन्नम के लिए, जो कहते हैं ना भरने के लिए, एक और आयत है जहाँ बताया है। दो मिनट शेख साहब आप दे दें, शुक्रिया आपका। बिल्कुल यही जहाँ आमना अन्ना जहन्नम मिनल जन्नत, भर देना वहाँ है वाला कब जरा जहन्नम कसीनम मिनल जन्ने वाले। तर्जमा किया जाता है कि हमने ये इंसानों की अक्सरियत को पैदा ही इसलिए किया है कि जहन्नम में भेज दिया। मैंने जैसा कहा कि हमसे पूछे बगैर यहाँ भेज दिया, जराना ले जहन्नम कसीरन, ये है बात, पैदा ही हमने जहन्नम के लिए किया है। कहा कि लोग ऐसे भी तुम्हें नजर आएंगे जिनकी रविश तुम्हें बता दे कि ये तो है ही जहन्नम। क्या रविश है वो जो तुम्हें बता देते हैं? तो सीधी सी बात है, जहुम कलूब उन ला यफ़क़हूना बिह, वलहुम आयुन उन ला युबसिरूना बिह, वलहुम आज़ान उन ला यस्मऊना बिह। ये वो लोग हैं कि हमने इन्हें आंखें दी लेकिन उनसे ये देखने का काम नहीं लिया, कान दिए उनसे सुनने का काम नहीं लिया, समझने के लिए दिल जब नाव दिया उससे समझने का काम नहीं लेते। उलाए का कल आम इंसान है, ये तो हैवान है, हैवान नहीं बन हूँ मदन, उनसे भी गए गुजरे कि उनको तो ये अख्तियार इरादा नहीं दिया हुआ था। उलाए का हम उन, ये वो है कि जो अपने मकसद हयात पे और ये जो जराए हयात दिए हुए इन तमाम की तरफ से इन्होंने गफलत बरती हुई है। ये है जिनकी रविश तुम्हें बता देगी कि ये वाकई जानवी है। 7/179 और यही है लामना अन्ना जहन्नम अन्ना जब, ये है वो लोग जिनसे जहन्नम भरी जाएगी। यहाँ नजर आती अक्ल फिक्र से काम न लेने वाले, सोच और समझ से काम न लेने वाले, ये हैं वो लोग कि जो जिनकी रविश बता देगी तुम्हें ये जहन्नम के हैं। सूरह सजदा की आयत 13 तक हम आ गए अजीजान ईमान, और 14 की हम अगर के वो आयत भी इसके साथ मिलती है, लेकिन बहरहाल अगले दर्स में हम ले लेंगे। रब बनाओ तकबल मिलना।